यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूद्वारा जवाफ दिने क्रम जारी। आज थप 314 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमितको संख्या 3762 तर उपचारपछि कोरोना मुक्त भई 488 जना घर फिर्ता। मेची महाकाली विद्युतीय रेल मार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू। न्यूजील्याण्ड सरकारद्वारा कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्ध हटाइएको घोषणा। र भारतको दिल्लीका धार्मिक स्थल तथा मठ मन्दिरहरू आजदेखि खुल्ला। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ। आजको बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा आम्फेले मौलिक हक सम्बन्धी 16 ऐन बनाएको र ऐनहरू कार्यान्वयनको लागि नियमावली निर्माण गर्ने र कार्यान्वयनमा लैजाने काम भइरहेको बताउनुभयो। मन्त्री तुम्बा आम्फेले सबैमा न्यायको पहुँच पुर्याउन मोबाइल एप्स मार्फत सर्वसाधारणको हात हातमा ऐन कानूनको जानकारी पुर्याउने गरी काम भइरहेको जानकारी गराउनुभयो। मन्त्री नेमाङले सत्य निरूपण तथा मेलमिलाप तथा द्वन्द्वकालीन मुद्दा समाधानका लागि सरकार गम्भीर रूपमा लागिरहेको र बजेटको अभाव नभएको उल्लेख गर्दै पीड़ितको मागको सम्बोधन र सरोकारवालाहरूको चासोलाई समेत ध्यान दिएर बेपत्ता पारिएकाहरूको छानबिन गरी निष्कर्षमा पुर्याइने र बजेटमा कमी नहुने बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले बजेट सरकारको नीति कार्यक्रम 15 योजना दिगो विकासको लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा आधारित भएर बजेट विनियोजन भएको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै मन्त्री गुरूङले सामाजिक अन्धविश्वास र कुरीतिको रूपमा रहेका छाउपडी प्रथा, बाल विवाह, बोक्सी, दाइजो लगायतका कुप्रथाको अन्त्यका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जोड़ दिइएको बताउनुभयो। मन्त्री गुरूङले सामाजिक रूपान्तरणको माध्यमबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले सरकारले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको कार्यक्रमको रूपमा अघि बढ़ाउने अवधारणा अघि सार्नु परेको बताउनुभयो। यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेमाङले कोरोनाको संक्रमणको कारण विनियोजन रकम अघिल्लो वर्षको भन्दा 22 अर्बले न्यून रहेको जानकारी दिनुहुँदै सकेसम्म प्रादेशिक सन्तुलन ख्याल गरी समानुपातिक ढंगले विनियोजन गरिएको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै मन्त्री नेमाङले असहज परिस्थितिका बावजूद औचित्य र आवश्यकताको आधारमा केही थोरै नयाँ कार्यक्रमहरू मात्रै यस वर्ष समेटिएको र विगतबाट सञ्चालन गरिएका 80 राष्ट्रिय राजमार्गलाई निरन्तरता दिएको तथा सड़कको सुधार एवं सड़क सुरक्षालाई ध्यान दिएर बजेट विनियोजन गरिएको प्रश्न गर्नुभयो। भारतले अतिक्रमण गरेको दार्चुलाको कालापानी नजिकैको क्षेत्र टिंकर पुग्ने सड़क निर्माणका लागि अलग्गै कार्यालय स्थापना गर्ने जानकारी दिनुहुँदै मन्त्री नेमाङले महाकाली करिडोरको खलंगा टिंकर सड़क खण्ड निर्माणलाई सरकारले थप महत्व दिएर अगाडि बढ़ेको बताउनुभयो। शहरी विकास मन्त्री समेत रहनुभएका मन्त्री नेमाङले कोरोना महामारीका कारण गरिएको लकडाउनका कारण यस वर्षका लागि 36 अर्ब 52 करोड़ 33 लाखको बजेट प्रस्ताव गरिएको र यसलाई प्रादेशिक सन्तुलन मिलाएर बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। बढ़दो शहरीकरणलाई नियन्त्रण गर्न सघन शहरी कार्यक्रम मार्फत भारतसँग जोड़िएका तराई मधेशका 21 जिल्लाका सदरमुकाम स्थित नगरपालिकाहरूमा कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरिएको पनि बताउनुभयो। हाल 13 स्मार्ट शहर कार्यक्रम सञ्चालनमा रहेको एक शहर एक पहिचान अन्तर्गत 18 नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने र यसलाई थप गर्दै लगिने बताउनुभयो। देशभरका 185 नयाँ नगरपालिकाहरूमा एकीकृत शहरी विकास योजना तर्जुमा गर्ने कार्य सम्पन्न भइसकेको र बाँकी 50 योजना तर्जुमा गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्ने योजना रहेको बताउनुभयो। खानेपानी मन्त्री बीना मगरले आगामी आर्थिक वर्षमा 94% जनसंख्यामा खानेपानीको पहुँच पुर्याउने र 32% जनसंख्यामा मध्यम तथा उच्च स्तरको खानेपानी पहुँच पुर्याउने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै मन्त्री मगरले खानेपानी तथा सरसफाई कार्यक्रमहरूलाई प्रदेश सरकार र स्थानीय सरकारले सञ्चालन गर्ने आयोजनासँग दोहोरोपना नहुने गरी कार्यक्रमहरू व्यवस्थापन गरिएको बताउनुभयो। मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक काम चालू आर्थिक वर्षमा सम्पन्न हुने र आगामी आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी हरियालले जग्गा बाँझो र उपयोग विहीन रहन नदिन र खाली जग्गाको उचित उपयोग सुनिश्चित गर्न यसै आर्थिक वर्षदेखि भूमि बैंकको अवधारणा कार्यान्वयन गरिने बताउनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै मन्त्री अर्यालले आगामी वर्ष सबै मालपोत तथा भूमि सुधार कार्यालयहरूमा अनलाइन प्रविधि मार्फत सेवा सञ्चालन गरिने जानकारी दिनुभयो। मन्त्री अर्यालले लिम्पिया धुरासम्मको नक्सा प्रकाशन भइसकेको र आगामी दिनमा भारत सरकारसँग द्विपक्षीय वार्ता तथा कूटनीतिक प्रयास मार्फत उल्लेख्य स्थानहरूमा रहेको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यसै गरी वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रदेशभित्रको सम्पूर्ण वन क्षेत्र व्यवस्थापनको जिम्मा प्रदेश सरकारको एकल कार्यक्षेत्र भएकाले केन्द्रले धेरै कार्यक्रमहरू प्रदेश मार्फत अगाडि बढ़ाउनु पर्ने बाध्यता रहेको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका विषयमा जवाफ दिनुहुँदै वन मन्त्री बस्नेतले वनसँग सम्बन्धित कार्यहरूमा प्रदेश सरकारसँग सहकार्य गर्ने र काम गर्न अभिप्रेरित गर्ने उद्देश्यले वन उद्यमसँग सम्बन्धित कार्यक्रम र समृद्धिको लागि वन कार्यक्रमहरूलाई संघको कार्य योजनामा समावेश गर्ने गरिएको जानकारी गराउनु। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि धेरै राम्रा कार्यक्रमहरू बजेटले समेटेको बताउँदै मन्दिर गुम्बाहरू जस्तै पहिलो पटक मस्जिदको जीर्णोद्धारका लागि पैसा छुट्याइएको बताउनुभयो। कोविड 19 को संक्रमण न्यून भएको 6 महिनाभित्र भैरवा गौतम बुद्ध विमानस्थलबाट विश्वका जुनसुकै ठाउँमा जान सक्ने अन्तिम तयारीमा पुगेको, पोखरा विमानस्थलको निर्माण कार्य भइरहेको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम पनि अगाडि बढ़िरहेको र सिमाराको काम पनि अगाडि बढ़ाउने प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोविड 19 सृजना गरेको चुनौतीलाई सम्बोधन गर्दै देशभित्र उद्यमशीलताको प्रवर्धन गर्ने, औद्योगिक लगानी वृद्धि गर्ने, उद्योग धन्दाको विकास गर्ने, उद्यमशील जनशक्ति तयार पार्ने, रोजगारी सृजना गर्ने, उत्पादकत्व र उत्पादन वृद्धि गर्ने, अन्तर्राष्ट्रिय व्यापार घाटा न्यून गर्ने, आन्तरिक वितरण प्रणाली सुदृढ गर्ने र आपूर्ति प्रणालीलाई सहज र सरल बनाउनेतर्फ मन्त्रालय अघि बढ़ने बताउनुभयो। यसै गरी युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले युवा तथा खेलकुद क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्दै युवा परिचालन सम्बन्धी विभिन्न कार्यक्रम र खेल क्षेत्रको विकासको लागि 7 वटै प्रदेशमा प्रादेशिक रंगशाला निर्माण र खेलाड़ी प्रोत्साहनलाई बजेटले जोड़ दिएको बताउनुभयो। विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका विषयमा जवाफ दिनुहुँदै मन्त्री सुनारले खेल क्षेत्रलाई महत्व दिँदै प्रत्येक स्थानीय तहमा खेल ग्रामको नीति अघि सारेको र युवाहरूलाई अनुशासित र समाजप्रति देशप्रति युवा परिचालन गर्न युवा अभियान कार्यक्रमलाई बजेटमा समेटिएको जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सिपमूलक तालिम र प्रविधिको पहुँच स्थापित गर्दै सिप विकास तालिमलाई सुनिश्चित गर्न सिप परीक्षणलाई व्यवस्थित गरिएको प्रश्न पार्नुभयो। यसै गरी कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषिको विकासका लागि 1.5 खर्ब लगानीको प्रस्ताव अघि सारिएको बताउनुभयो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सम्बन्धमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै कृषि मन्त्री भूषालले आगामी बजेटको माध्यमबाट 50 अर्ब तल्लो तहमा कृषिमा गएको जानकारी दिनुभयो। मन्त्री भूषालले मन्त्रालयले कृषिको विकासका लागि संरक्षित कृषि र सुनिश्चित बचत कार्यक्रम अघि सारेको, उत्पादन र बजारको सम्बन्ध नयाँ ढंगले अघि बढ़ाउने गरी नबिग्रिने खाद्यान्नको किसानले मनासिब नाफा पाउने गरी समर्थन मूल्य तोक्ने व्यवस्था शुरू गरिएको पनि बताउनुभयो। मन्त्री भूषालले खासखास बालीको वैज्ञानिक अनुसन्धानको लागि बजेटको प्रबन्ध गरिएको, अनुदान रकम किसानको खातामा जाने गरी आवश्यक व्यवस्था गर्ने तयारीमा रहेको, आगामी 3 वर्षमा कृषि उत्पादनबाट किसानको न्यूनतम बचतको व्यवस्था गर्न लागि र कृषि प्राविधिकहरूको करिब 2500 संख्यामा वृद्धि गरिने योजना पनि रहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। आज थप 21 जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या 488 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरस संक्रमण पुष्टि भएका स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर 3 का 58 वर्षीय पुरूषको आज निधन भएपछि कुल मृतकको संख्या भने 14 पुगेको जानकारी दिनुभयो। यसै गरी आज थप 314 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 3762 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार आज थप 294 जना पुरूष र 20 जना महिलामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका 6 जना, सुनसरीका 1 जना र मोरङका 9 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 3 जना, पाँचथरका 1 जना र सप्तरी राजविराजका 6 जना, बीबी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा 16 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा 15 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। यसै गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जा र कास्कीका एक एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका सातजना, रौतहटका चारजना र पर्साका आठजना, राप्ती अस्पतालमा गरिएको परीक्षणमा दाङका चारजना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका एकजना र बर्दियाका 18 जना, सुर्खेत प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका 10 जना, सल्यानका 5 जना र सुर्खेतका 1 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका 31 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। लुम्बिनी अस्पतालमा गरिएको परीक्षणमा गुल्मीका 1 जना, कपिलवस्तुका 17 जना, नवलपरासीका 2 जना, पाल्पाका 1 जना, प्युठानका 8 जना र रूपन्देहीका 5 जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका 7 जना, महोत्तरीका 12 जना, रौतहटका 7 जना र सर्लाहीका 106 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार नेपालमा हालसम्म 71 जिल्लाका 3,506 जना पुरूष र 256 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको अनुसार आज थप 1 जना महिला र 20 जना पुरूष कोरोना मुक्त भएका छन्। आज सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट, बाँके नरेनापुरका 20 जना र कोविड 19 युनिफाइड अस्पताल बलमुबाट 1 जना कोरोना मुक्त भई घर फर्किएको मन्त्रालयले जनाएको छ। हालसम्म जम्मा 419 जना पुरूष र 69 जना महिला गरी कुल 488 जना कोरोना मुक्त भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 7 बजेको समाचार। अब एकैछिन विज्ञापन।
वाउ, रियलमै छिटो
डाउनलोड त झनै फास्ट।
हे गाइस, के छ त्यस्तो फास्ट?
एनटिसीको 4G
प्रस्तुत छ, नेपालको फास्टेस्ट 4G LTE एडवान्स्ड नेटवर्कका साथ। पछिल्लो पुस्ताको NT4G LTE बिना रोकटोक 250 MBPS सम्मको डाउनलोड साथै HD मुभिजको भरपूर मजा। NT4G LTE सुचारु गर्नका लागि डायल गर्नुहोस् *444# नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। सरकारले मेची महाकाली विद्युतीय रेलमार्गका लागि पूर्वबाट जग्गा अधिग्रहण प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा रेलमार्ग निर्माण हुने भनेको 106 किलोमिटर लामो काँकडबिट्टा इनरुवा खण्डका लागि झापा, मोरङ र सुनसरी जिल्लाभित्रका लगभग 4,000 कित्ता जग्गाको अधिग्रहण प्रक्रिया शुरू गरेको हो। सरकारले रेल मार्गले ओगट्ने 673 बिघा 18 कट्ठा जग्गा अधिग्रहण गर्नेछ। झापामा 303 बिघा, मोरङमा 230 बिघा र सुनसरीमा 140 बिघा 18 कट्ठा जग्गा अधिग्रहण हुनेछ। झापाका प्रमुख जिल्लाधिकारी उदयबहादुर राणाले एजेट 24 गते सार्वजनिक सूचना प्रकाशित गरी अधिग्रहण प्रक्रिया शुरू भएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज उद्योग वाणिज्य संघ बीच भएको सहमति अनुसार उच्च स्वास्थ्य सतर्कतासहित बजार सञ्चालन गर्ने सहमति भएपछि आजबाट वीरगंज बजार पुनः खुलेको छ। बजारमा अत्यधिक भीड़भाड़ बढ़ेको र संक्रमण फैलन सक्ने भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्रले 2 दिन खुलेको विराटनगर बजार हिजोदेखि बन्द गराएको थियो। तर आज उद्योग वाणिज्य संघको पहलमा जिल्ला प्रहरी कार्यालय पर्सामा भएको वार्तामा लकडाउनको पूर्ण पालना गर्दै जोर बिजोर प्रणालीको आधारमा पसलमा हुने भीड़लाई व्यवस्थापन समेत गर्ने प्रतिबद्धता व्यवसायीहरूले जनाएपछि पसल खुल्ने निर्णय भएको हो। जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले लकडाउन हटाइएको नभई खुकुलो गरिएको र तोकेको मापदण्ड विपरीत कार्य गरेको भेटेमा संक्रामक रोग ऐन 2020 तथा प्रचलित कानून अनुसार कार्यवाही हुने समेत जानकारी दिनुभयो। प्रदेश नम्बर 5 का सबै जिल्लामा गरी आइतबारसम्म 1,081 जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने 4 जनाको निधन भइसकेको छ। कोरोना भाइरसको संक्रमणलाई थप फैलिन नदिन प्रदेश र स्थानीय सरकारले संक्रमितहरूलाई कोरोना विशेष अस्पताल, आइसोलेसन सेन्टर र क्वारेन्टाइनमा राखेर उपचार गर्दै आएका छन्। साथै PCR परीक्षणको दायरा पनि बढ़ाइएको जनाइएको छ। दाङको घोराईबाट हाम्रा संवाददाता प्रेमबहादुर रामजा मगरको यो रिपोर्ट।
कमाईका लागि भारत पुगेका नागरिक घर फर्केपछि प्रदेश नम्बर 5 मा कोरोनाको संक्रमण बढ़ेको छ। कोरोना भाइरसको उपचारका लागि प्रदेश स्तरमा कस्ता प्रयास भइरहेका छन्? सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन डाक्टर उमा शंकर चौधरी।
तराईको जिल्लामा 200 सय सम्मको सेन्टरहरू निर्माण गर्ने, 50 सय सम्मको कोरोना सेन्टरहरू आइसोलेसनको लागि पहाड़का जिल्लाहरूमा बनाउने निर्णय भयो। 4 वटा कोरोना विशेष अस्पताल बाहेक आइसोलेसन सेन्टरको रूपमा सञ्चालन छ।
कोरोना संक्रमणको सबैभन्दा बढ़ी प्रभाव कपिल अवस्थामा देखिएको छ भने बाँकी, रूपन्देही, दाङ, बर्दिया लगायत प्रदेशका 12 जिल्लामा बिरामी फेला परेका छन्। उनीहरूको प्रदेश तथा स्थानीय सरकारले स्थापना गरेका कोरोना विशेष अस्पताल, आइसोलेशन सेन्टर तथा क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ। प्रदेश र संघीय सरकारको गुहार समेत मागेको बाँकीको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल।
लम्बितै जाने हो भने अब गाउँपालिकाको क्षमताले भ्याउने अवस्था देखिँदैन, भयावह हुने र आर्थिक अवस्थाले पनि धान्न नसक्ने अवस्था छ।
स्थानीय सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएका विभिन्न योजनाको रकमान्तर गर्दै कोरोना विरूद्ध लड्ने काम गरिरहेका छन्। कपिल वस्तु यशोधरा गाउँपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेय।
हामी त्यही स्कुल लैनी चाहिँ आइसोलेसन बनाएर चाहिँ राम्रोसित सफाइ गरेर बेडतिर हालिदिएछौँ।
प्रदेश सरकारले सबै जिल्लामा आइसोलेसन सेन्टर स्थापना तथा सचेतनाका कार्यलाई पनि निरन्तरता दिएको बताउनुहुन्छ मन्त्रालयका फोकल पर्सन डाक्टर चौधरी।
आइसोलेसन सेन्टरको स्थापनाको पनि क्रम अगाडि बढाउँदै जानुपर्छ भन्ने एउटा मान्यता चाहिँ आएको छ।
प्रदेश नम्बर 5 कोरोना भाइरसका बिरामीको उपचारका लागि रूपन्देही, दाङ र बाँकीमा गरी 4 कोरोना विशेष अस्पताल सञ्चालनमा रहेका छन्। 42 स्थानमा आइसोलेसन सेन्टर, 1,705 क्वारेन्टाइन, 48 अस्पताल रहेका छन्। 3 स्थानमा प्रयोगशाला स्थापना गरेर पीसीआर जाँच पनि थालिएको छ। प्रेम बहादुर रामजमगर, रेडियो नेपाल, घोराई।
रिपोर्टपछि बाँकी समाचार। गण्डकी प्रदेश सभा बैठकमा विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ। आज उद्योग, पर्यटन तथा वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सभामा राखेको प्रस्ताव बहुमतले पारित गरेको हो। जेठ 11 गतेबाट शुरू भएको गण्डकी प्रदेशको अर्को अधिवेशनले 2 विधेयक पारित गरेको छ। सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरूपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा छलफल शुरू भएको छ। बन्दाबन्दीको झण्डै 2.5 ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले कार्यविधि बनाएर सरकारवाला निकायसँग छलफल थालेको हो। जोखिम कम भएका स्थानमा सार्वजनिक यातायात सञ्चालनका विषयमा छलफल थालिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताउनुभयो। कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाड़ा दिने लिने कसरी गर्ने लगायतका विषय समावेश छन्। सार्वजनिक सवारी साधन खुल्ने मिति टुंगो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी गरिरहेको विभागले जनाएको छ। गोर्खा अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू सेवा शुरू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकार मार्फत उपलब्ध गराएको 1 करोड़ रूपियाँको लागतमा उपकरण खरिद गरी जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो। भेन्टिलेटर र आईसीयू सेवा सञ्चालनमा ल्याएसँगै अब कोरोना भाइरसका कारण गम्भीर बिरामी परेकाहरूलाई समेत अस्पतालमै राखेर उपचार गर्न सकिने उहाँले बताउनुभयो। 50 क्षमतामा विस्तार भई अस्पताल सञ्चालन भएको लामो समयसम्म अत्याधुनिक उपकरण जडान हुन नसक्दा समस्या हुँदै आएको थियो। बाजुराको खप्तर छेडेदहा गाउँपालिका 7 क्वारेन्टाइनमा मृत्यु भएका पुरूषको रिपोर्ट नेगेटिभ आएको छ। मृतकसँगै रहेका 2 पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताउनुभयो। जेठ 15 गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका 65 वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको थियो। पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका अछामको बैलपाटा अस्पतालका अवकाशप्राप्त कर्मचारीको उपचारको क्रममा निधन भएको छ। आज बिहान अस्पताल प्राङ्गणमा आत्मदाहको प्रयास गरेका साफेबगर नगरपालिका वडा नम्बर 6 भागेश्वरका 27 वर्षीय सिद्धार्थ आउजीको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको अछामका प्रहरी प्रवक्ता रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। पर्वत जिल्लामा कोरोना भाइरसको नियन्त्रणलाई प्रभावकारी बनाउन व्यवस्थित रूपमा सामुदायिक क्वारेन्टाइन लगायतका विधि अपनाइएको छ। पर्वतबाट हाम्रा संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
भारतबाट आउनेहरूलाई सिधै गाउँ जान दिइँदैन। जिल्ला भित्री नै एउटा नाका मात्रै खुल्ला भएकाले सबै त्यही नाकाबाट भित्रिन्छन्। कुस्माका 2 होटल र 1 विद्यालयको क्वारेन्टाइनमा उनीहरूलाई राखिन्छ। पीसीआर जाँचपछि कोरोना देखिएमा अस्पताल र नदेखिएकालाई सामुदायिक क्वारेन्टाइनमा 14 राखेर मात्रै घर फर्किन दिइन्छ। पर्वत अस्पतालका प्रमुख डाक्टर शिशिर देवकोटा।
भारतबाट आउनुभएको पर्वतवासीहरूलाई सुरुमा हामीले यो सामुदायिक क्वारेन्टाइन भनेर कुस्माको विभिन्न होटल तथा क्वारेन्टाइन स्थलमा राखिसकेपछि यहाँ आएको 5 चाहिँ पीसीआर टेस्ट गर्छौ र पीसीआर टेस्ट पोजिटिभ आयो भने तुरन्त गुप्तेश्वरी क्याम्पसमा रहेको आइसोलेसन अस्पतालमा भर्ना गरिन्छ।
अहिलेसम्म पर्वतमा 9 कोरोना संक्रमण देखिएको छ। उनीहरू भारतबाट आई कुस्माका क्वारेन्टाइनमा बस्नेहरू हुन्। त्यसैले क्वारेन्टाइनमा कैद भएको कोरोना संक्रमण समाजमा नपुगेको हुनाले ढुक्क भएको कुस्माका शिवगिरी र शान्ति शर्मा बताउनुहुन्छ।
पर्वतमा गरिएको अभ्यास राम्रो नै लाग्छ मलाई. त्यहाँ आइसकेपछि चेक गरेर क्वारेन्टाइनमा राख्नु भनेको हाम्रो लागि राम्रै कुरा हो, किनभने उनीहरू घरमा जाँदा जति सुरक्षा अपनाउनु पर्ने हो त्यति नहुन सक्छ.
भारतबाट अब यस्तो आउनेलाई अब क्वारेन्टाइनमा राखिएको छ, सबै राम्रै गरे हो.
पर्वतमा अपनाइएको विधि प्रभावकारी हुँदा संक्रमणबाट समाजलाई जोगाउन सफल भएको फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजाल दावी गर्नुहुन्छ.
त्यहाँ टेस्ट गरेर जब नेगेटिभ देखियो भने अनि बल्ल गाउँ ल्याउने, गाउँ ल्याएर चाहिँ केही समय चाहिँ निगरानीमा राख्ने, को मान्छे आउँछ, कहिले आउँछ, कुन ठाउँको, सबै ट्र्याकिङ गर्ने र क्वारेन्टाइनहरूको व्यवस्थापन गर्ने, र अनि उहाँलाई चाहिँ यो क्वारेन्टाइनको म्यानेजमेन्टको लागि सम्बन्धित विद्यालयलाई नै जिम्मेवारी दिने. हामीले नगरपालिकाले एउटा गाडी ड्राइभर चाहिँ कुसमा राखेका छन्, त्यो हाम्रा नागरिकहरूलाई त्यो गाडीले पुर्याउने गरी यसरी गाडीको व्यवस्थापन गरे.
जिल्लाबाट तेस्रो मुलुकमा करिब 15,000 र भारतमा 5,000 संख्यामा मानिसहरू रोजगारीको खोजीमा पुगेका छन्. समस्यामा परेका फर्किने क्रम बढ्दै गएपछि जिल्लामा क्वारेन्टाइन र आइसोलेसनको क्षमता पनि बढाउँदै लगिएको छ. प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मी:
इन्डियाबाट करिब 2100 अनुमान गरेका छौँ, र त्यस्तै तेस्रो कन्ट्रीबाट करिब करिब 5500 चाहिँ मानिसहरू आउने भन्ने अनुमान छ हाम्रो. अनि त्यो हिसाबले चाहिँ पहिला त्यो दुईटा होटेलमा मात्रै थियो, अहिले चाहिँ हामीले त्यो शिवालय मावि र गुप्तेश्वर क्याम्पसलाई पनि क्वारेन्टाइन र आइसोलेसनको रूपमा डेभलप गर्ने भनेर त्यहाँ काम सुरु नै भइसकेको छ. अन्य वैकल्पिक क्याम्पसहरू यी कुराहरू पनि त्यहाँ हामीले अनाउन्स गरिसकेका छौँ.
कोरोना नियन्त्रणमा अपनाइएको गतिलो अभ्यासकै कारण पर्वतमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जान पाएको छैन. रोशन तिवारी, रेडियो नेपाल पर्वत.
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार. गएको करिब 2.5 महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिक स्थलहरूका साथै मठ मन्दिरहरू आजदेखि खुलेका छन्. भारत सरकारले आजदेखि त्यहाँका मन्दिरहरू खुल्ने जानकारी दिए अनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरू आजदेखि खुल्ला गरिएको बताइएको छ. प्राप्त समाचारमा त्यहाँको जामा मस्जिद लगायत अरू धेरै धार्मिक स्थलहरूका साथै साई बाबा मन्दिर र गुरूद्वारा पनि खुल्ला गरिएको बताइएको छ. नयाँ दिल्लीका यी धेरैजसो मन्दिरहरू आज खुलेको भए पनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरू जम्मा भएका थिए. मन्दिर तथा तीर्थस्थलहरूमा पुगेका नागरिकहरूलाई सेनिटाइजर दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरू अप्नाउन भनिएको थियो. उनीहरूलाई आवश्यक स्वास्थ्य मापदण्डहरू पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो. न्यूजील्याण्डले सोमबार कोरोना भाइरससँग सम्बन्धित सबै घरेलू प्रतिबन्धहरू हटाएको घोषणा गरेको छ. कोविड 19बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमण मुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो. प्रधानमन्त्री जेसिन्डा आर्डन उक्त खबर सार्वजनिक भएसँगै घरभित्र खुशीले नाच्नु भएको बताइएको छ. प्रधानमन्त्री आर्डनले अन्तर्राष्ट्रिय सीमामा जारी प्रतिबन्धहरू भने यथावत रहने बताउनुभयो. उहाँले सामाजिक दूरी र सार्वजनिक स्थलमा हुने भेला समारोहमा रहेका सीमितताहरू हटाइएको पनि घोषणा गर्नुभयो. अफगानिस्तानको सरकारी पक्ष र तालिबान विद्रोही पक्षबीच वार्ता हुने भएको छ. वार्ता हुने निश्चित भए पनि मिति भने तय भइ नसकेको अधिकारीहरूले जनाएका छन्. अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार वार्ता हुनु अगाडि सरकारले 5,000 तालिबान कैदीहरूलाई जेलमुक्त गर्ने सहमति जनाइसकेको छ. अफगानी राष्ट्रपतिका प्रवक्ता सेदिक सेदिकीले आफ्नो राष्ट्रिय हितलाई मध्यनजर गर्दै शान्ति वार्ताका लागि बलियोसँग उभिन तयार रहेको पनि बताउनु भएको छ. अहिलेसम्म अफगानिस्तान सरकारले 2,700 तालिबानी कैदीहरूलाई रिहा गरेको छ भने तालिबानी पक्षले 458 सरकारी पक्षका मान्छेहरूलाई रिहा गरिदिएका छन्. अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तान सरकारसँग राखेको खर्च कटौतीको प्रस्ताव अस्वीकार गरिएको बताइएको छ. पाकिस्तानलाई आगामी बजेटमा त्यहाँका सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न आईएमएफले सुझाव दिएको थियो. आईएमएफले सो तलब कटौती गरेर यहाँको स्वास्थ्यका क्षेत्रमा बजेट बढ़ाउन सुझाव दिएको थियो. तर पनि पाकिस्तान सरकारले भने त्यहाँका सरकारी कर्मचारीको तलबमा भारी मात्रामा कटौती गर्न नसकिने बताएको हो. यहाँका सरकारी कर्मचारी र निवृत्त कर्मचारीहरूको नियुक्ति भरणको रकममा कटौती गर्न नसकिने जानकारी पाकिस्तान सरकारले दिएको बताइएको छ. यही जून महिनाको 12 गते पाकिस्तानले बजेट ल्याउँदैछ. सो बजेटमा व्यापक मात्रामा खर्चको कटौती गर्न भनिएको हो. पाकिस्तानमा पनि बढ्दो कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी छ. अमेरिकी सेनाको उच्च अधिकारी हुँदै देशको विदेश मन्त्री समेत बनिसक्नुभएका कोलिन फारवेलले देशमा जारी रंगभेद विरूद्धको आन्दोलन दबाउने सम्बन्धमा सेना परिचालन गर्ने धम्की दिनुहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रियाकलाप संविधान विपरीत भएको बताउनु भएको छ. कटु प्रतिक्रियाका कारण बेला बेलामा विवादमा पर्दै आउनुभएका राष्ट्रपति ट्रम्पले प्रहरी कार्यवाहीमा मारिएका अश्वेत नागरिक जर्ज फ्लोइडको मृत्युको विषयलाई लिएर देशभर उर्लेको रंगभेद विरूद्धको आन्दोलन साम्य नभए सेना परिचालनसम्मको धम्की दिनुभएपछि धेरैले राष्ट्रपतिको उक्त भनाईको विरोध जनाएका थिए. अब मौसम. हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा बिहारमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ. आज राति प्रदेश एक बागमती, प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका भूभागहरूमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 24 घण्टामा प्रदेश एक बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश, प्रदेश दुई र प्रदेश पाँचका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 29.1 डिग्री सेल्सियस, न्यूनतम 18.7 डिग्री सेल्सियस, काठमाडौँ अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 29.2 डिग्री सेल्सियस, पोखरा अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वीरेन्द्रनगर अधिकतम 34.2 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.4 डिग्री सेल्सियस। 7 बजेको समाचार सकिनु अघि मुख्य समाचार फेरि एकपटक। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूद्वारा जवाफ दिने क्रम जारी। आज थप 314 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या 3762 तर उपचारपछि कोरोना मुक्त भई 488 जना घर फिर्ता। मेची महाकाली विद्युतीय रेलमार्गलाई जग्गा अधिग्रहण प्रक्रिया शुरू। न्यूजील्याण्ड सरकारद्वारा कोरोना भाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्ध हटाइएको घोषणा र भारतको दिल्लीका धार्मिक स्थल तथा मठ मन्दिरहरू आजदेखि खुल्ला। र नेपालबाट साँझ 7 बजेको समाचार सकियो। अर्को बुलेटिन 8 बजे अंग्रेजीमा र 9 बजे नेपालीमा हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।